नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल माघ 21 गते बुधबार, फागुन कृष्ण पक्ष तृतीया तिथि, तदनुसार 4 फेब्रुअरी सन् 2026, नेपाल सम्बत 1146, आज सिल्लागा सात। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। दलहरू घोषणा पत्रको तयारीमा, उच्च प्राथमिकतामा पूर्वाधार शीर्षक दिएर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशन गरेको छ। लामो समयदेखिको राजनैतिक उथलपुथलपछि निर्वाचनमा होमिएका राजनैतिक दल विकास निर्माण र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर घोषणा पत्र निर्माणमा जुटेका छन्। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै राजनैतिक दल आफ्ना घोषणा पत्र लेखनको तयारीमा जुटेका हुन्। मुख्य राजनैतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका दल अहिले निर्वाचन लक्षित घोषणा पत्र तयारीमा जुटेका हुन्। राष्ट्रिय जनमुक्ति पार्टीले यसअघि नै प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अहिलेको अवस्थामा पूर्वाधारको विकास बिना मुलुकको समग्र विकास सम्भव नरहेको तथ्यलाई आत्मसात गर्दै पार्टीले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर घोषणा पत्र तयार गरिरहेको जानकारी दिनुभयो। विकाससँग पूर्वाधार र पूर्वाधारसँग विकास जोड़िने बताउँदै उहाँले मुलुकको पूर्वाधार विकासलाई ठोस रूपमा कसरी अगाडि बढ़ाउन सकिन्छ भन्ने विषयमा अहिले पार्टीले अर्थशास्त्री र पूर्वाधार विज्ञसँग छलफल र समन्वय गरेर घोषणा पत्र तयार गरिरहेको बताउनुभयो। पूर्वाधार विकासका नाममा कनिका छरे झैं बजेट छर्नुको भने कुनै अर्थ नरहने उहाँले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, मुलुकको अर्थतन्त्र बलियो बनाउन पूर्वाधार आवश्यक छ। अर्थतन्त्र बलियो नभएसम्म आम जनताको आशा आकांक्षा पूरा हुन सक्दैनन्। अहिलेको सीमित पूँजीगत बजेटले आवश्यकता अनुसारको पूर्वाधार निर्माण सम्भव हुन सक्दैन। यी सबै विषय एकअर्कासँग अन्यश्रित छन्। यी विषयलाई समेटेर घोषणा पत्र तयार भइरहेको छ। उहाँका अनुसार बजेटको करिब 18% रकम वैदेशिक ऋणको सावा ब्याज तिर्नमा खर्च हुने, करिब 18% नै पूँजीगत बजेटका लागि छुट्याइने र बाँकी चालू खर्चमा सकिने अहिलेको अवस्थालाई परिवर्तन गरिने गरी पार्टीले घोषणा पत्र तयार गरिरहेको छ। नेकपा एमाले आम निर्वाचन 2082का प्रचार संयोजक मीन बहादुर शाहीले पार्टीले हरेक चुनावी घोषणा पत्रमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएको बताउँदै यसपटक प्रतिरोधात्मक क्षमतासहितको समावेशी पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर चुनावी घोषणा पत्र तयार गरिरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, प्रतिरोधात्मक क्षमतासहितको समावेशी पूर्वाधार विकास भनेको पैदल यात्री, अपाङ्गता भएका व्यक्ति लगायत सबै प्रकारका फरक क्षमता भएका व्यक्तिका लागि पनि पूर्वाधार निर्माण गर्नु हो। यो प्रसंग आजको गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशन गरेको छ। आजको कान्तिपुर दैनिकमा समानुपातिक उम्मेद्वारीमा मनपरी हेरफेर, कानून विपरीत आयोगको सदर शीर्षकको खबर प्रकाशित छ। आसन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ 3,135 उम्मेद्वार कायम भएका छन्। राजनैतिक दलहरूले 13 र 14 पुसमा बुझाएको बन्द सूची संशोधन मात्र होइन, मनपरी थपगढ गर्दा निर्वाचन आयोगले सदर गरिदिएको छ। शुरूका सूचीमा नामै नभएका उम्मेद्वारहरू थपेर आयोगले मंगलबार अन्तिम सूची प्रकाशित गरेको छ। समानुपातिक तर्फका 110 सीटका लागि राजनैतिक दलहरूले 3,424 उम्मेद्वारको बन्द सूची बुझाएका थिए। राजनैतिक दलले अधिकतम 110 र न्यूनतम 11.10% उम्मेद्वारको बन्द सूची बुझाउनुपर्ने प्रावधान छ। बन्द सूची परीक्षण गरेर आयोगले नमिलेको विषय संशोधन गर्न सम्बन्धित दललाई समय दिएको थियो। नाम फिर्ताका लागि 28 पुसको मिति तोकिएको थियो। त्यो दिन 17 दलका 175 उम्मेद्वारले नाम फिर्ता लिएका थिए। त्यसपछि दावी विरोधको उजुरी छानबिन गरेर आयोगले सूचीबाट 76 जनाको नाम हटाएको थियो। निर्वाचन आयोग अनुसार अन्तिम बन्द सूचीमा 1,772 महिला र 1,363 पुरूष उम्मेद्वार छन्। ती उम्मेद्वार 63 राजनीतिक दलका हुन्। केही दलले संयुक्त रूपमा एकल चुनाव चिन्ह लिएकाले समानुपातिक तर्फ कुल चुनाव चिन्ह भने 57 वटा हुनेछन्। कतिपय राजनीतिक दलले शुरूमा बुझाएको बन्द सूचीमा व्यापक हेरफेर गरेको पाइएको छ। आयोगमा बुझाइएको बन्द सूची राजनीतिक दलहरूले औपचारिक रूपमा सार्वजनिक गरेका थिएनन्। बढ़ी नाम हेरफेर गर्ने दलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी र जनमत पार्टी देखिएका छन्। कांग्रेस र एमाले पनि केही नाम हेरफेर गरेका छन्। उम्मेद्वारले नाम फिर्ता लिएर लिन लगाएर पार्टीबाट अर्को नाम आयोगमा पठाइएको थियो। कतिपय नाम भने दलहरूले आफू खुशी झिकेर अर्को नाम पठाएको पनि पाइएको छ। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। हिमाली क्षेत्रको निर्वाचनका लागि मौसम चुनौती शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। 21 फागुनमा हिमाली क्षेत्रमा निर्वाचन सम्पन्न गर्न मौसम मुख्य चुनौती बन्ने देखिएको छ। 21 फागुनमै हिमाली क्षेत्रमा मतदाताको बाक्लो उपस्थितिका साथ निर्वाचन हुन सक्नेमा आशंका व्यक्त भइरहेका बेला प्रधानमन्त्री सुशीला कार्की स्वयंले कतै निर्वाचन हुनै नसक्ने भए अर्को पटक गर्ने बताउनु भएको छ। गृह मन्त्रालयले पनि मौसम बिग्रिएमा हिमाली जिल्लाहरूमा निर्वाचन सम्पन्न गर्न कठिन हुने आकलन गरेको छ। यद्यपि सरकारले एकै चरणमा निर्वाचन सम्पन्न गर्ने गरी तयारी अघि बढ़ाएको छ। सरकारले जसरी पनि निर्वाचन गराउँछ, कतै रोकियो भने फेरि अर्को पटक गराइन्छ। थोरै ठाउँ भएकामा त साधनको प्रयोग गरी मान्छेलाई ओसारेर पनि निर्वाचन गराइन्छ। राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा मंगलबार नवलपरासी पूर्व पुग्नुभएकी प्रधानमन्त्री कार्कीले संचारकर्मीसँग भन्नुभयो, हुनै नसक्ने हो भने त्यही रूपमा विचार हुन्छ, निर्वाचन चाहिँ जसरी पनि हुन्छ। चुनाव लक्षित मौसम पूर्वानुमान जारी गर्ने तयारी उपशीर्षकमा खबर अगाडि छ। निर्वाचन आयोगको आग्रहमा जल तथा मौसम विज्ञान विभागले चुनाव लक्षित मौसम पूर्वानुमान जारी गर्ने तयारी गरेको छ। विभागकी निमित्त महानिर्देशक डाक्टर अर्चना श्रेष्ठका अनुसार चुनाव ताका 21 फागुन र त्यस आसपासको अवधिमा नेपालमा मौसमको अवस्थाबारे पूर्वानुमान माग गरेकाले सोही अनुसार अध्ययन भइरहेको हो। हामीले विशेष अवस्थामा पनि एक साता अघि मात्र मौसमको विशेष पूर्वानुमान गर्ने गरेका छौं। लामो अवधिको मौसमको आकलन गर्न सक्ने अवस्थामा हामी छैनौं, श्रेष्ठले भन्नुभयो। तर चुनावका लागि आयोगबाट पत्र आएकाले त्यस आसपासको अवधिमा कस्तो मौसम हुन सक्छ भनेर हेरिरहेका छौं, एक दुई दिनमा पूर्वानुमान गर्छौं। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टबाट गोरखखाली रबर उद्योग चुनावी नारा बन्छ, सञ्चालन हुँदैन शीर्षकको खबर लिँदैछौ। गण्डकी गाउँपालिका सातका कुमार गुरूङले सामाजिक सञ्जाल फेसबुकमा धवादी घाटको जीर्ण झोलुङ्गे पुलको तस्विर राखेर चुनाव लक्षित स्टाटस लेख्नुभयो। फेरि चुनाव आयो, अब धर्वादा घाटको पुलको टेण्डर खोलेको कागज सामाजिक सञ्जालभरि छरपष्ट हुने भयो। कागजको खोस्टो देखाएर हामी घ्यालचोकेहरूको भोट कहिलेसम्म लुट्ने हो, हामी अब चनाखो हुनुपर्छ। उहाँका अनुसार 2079 को स्थानीय तहको निर्वाचन अघि पनि सो ठाउँमा मोटरेबल पुल बनाउने भन्दै टेण्डर आह्वान गरिएको थियो। विभिन्न पार्टीका कार्यकर्ताहरूले आफ्ना नेताको पहलमा योजना परेको भन्दै सामाजिक सञ्जालमा तछाड मछाड गरेका थिए। चुनाव सकियो तर पुल बनेन, फेरि प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन अघि पनि सोही पुल बनाउने अर्को टेण्डर आह्वान गरियो। यसपटक पनि विभिन्न पार्टीका कार्यकर्ताले आफ्ना नेताको पहलमा योजना परेको भन्दै जस लिने होडबाजी गरे। चुनाव सकिएको यत्तिका वर्ष बित्यो तर पुल बनेन, त्यही आक्रोशमा मैले स्टाटस लेखेको हुँ, उहाँले भन्नुभयो। अहिले पनि गोर्खामा अलपत्र अवस्थामा रहेका राष्ट्रिय गौरवका योजना सञ्चालन हुनेबारे भ्रामक समाचार प्रकाशन प्रसारण हुन थालेका छन्। यो प्रसंगलाई आजको अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ। अन्नपूर्ण पोस्टबाटै स्वदेशमै उपचार सम्भव तर बिरामी जान्छन् विदेश शीर्षकको खबर लिँदैछौं। क्यान्सर नसर्ने रोग हो र समयमै पहिचान तथा उपचार भए निको हुन सक्छ, तर विडम्बना विश्वमा प्रत्येक 6 जना मध्ये 1 जनाको मृत्यु क्यान्सरकै कारण हुने तथ्याङ्कले देखाउँछ। नेपालमा हरेक वर्ष 26,000 भन्दा बढ़ी नयाँ क्यान्सरका बिरामी थपिँदै गएका छन्। क्यान्सरकै कारण 16,000 भन्दा बढ़ीको ज्यान जाने गरेको छ। स्वदेशमै सुविधा उपलब्ध हुँदाहुँदै पनि धेरै बिरामी उपचारका लागि विदेश जान बाध्य छन्। यसले एकातिर बिरामी र परिवारमाथि ठूलो आर्थिक बोझ थपिएको छ भने अर्कोतर्फ ठूलो मात्रामा नेपाली मुद्रा विदेशिएको छ। उपचारको आशामा विदेश गएका धेरै नेपाली घर फर्किँदा रोगसँगै ऋणको भारी बोकेर फर्किनुपर्ने बाध्यता छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। खपत बढ़ेपछि ग्यास आपूर्ति बढ़ाउँदै निगम शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौं। नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने जनाएको छ। केही दिन यता काठमाडौँ उपत्यकामा ग्यास अभाव देखिएको थियो। भारतबाट पर्याप्त एलपी ग्यास ल्याइएकाले अब अभाव नहुने निगमले जनाएको छ। करिब 10 दिन ग्यास अभाव भए पनि अब त्यो समस्या नरहेको निगमका प्रमुख कार्यकारी अधिकृत चण्डिका प्रसाद भट्टले बताउनुभयो। उपत्यकामा नेपाल ग्यास र एभरेस्ट ग्यासका उपभोक्ता धेरै छन्। निगम मार्फत भारतबाट आयात गरिएको ग्यास ठूलो परिमाणमा ती उद्योगले लान्छन्। उहाँले भन्नुभयो, अहिले चिसो मौसम छ जसले गर्दा खपत पनि बढ़ी हुने गरेको छ। धेरै उपभोक्ता भएका उद्योगको ग्यास अभाव भएको पनि उहाँले बताउनुभयो। एलपीजी भारतबाट आउने हो, ती ठाउँबाट लोड हुन समय लाग्यो। आएको ग्यासको रुजु गर्न 1-2 दिन समय लाग्दा खाली सिलिण्डरमा भर्न ढिलाइ भएको हो। उहाँले भन्नुभयो, 12 माघमा भारतको गणतन्त्र दिवस परेको र आइतबार ग्यास ल्याउने रिफाइनरी तथा बोटलिङ प्लान्टहरू बन्द हुने हुँदा त्यसको असर नेपालमा परेको हो। ग्यास अभाव भएपछि लुकाएको आशंकामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आयल निगमले संयुक्त अनुगमन गरिरहे पनि ठूलो मात्रामा ग्यास मौजदात राखेको नपाइएको उहाँले बताउनुभयो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। रिलायन्सको शेयर सूचीकरण चलखेलमा जुटेका नेप्सेका सीईओमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान शीर्षकको खबर राजधानी दैनिकमा प्रकाशित छ। रिलायन्स स्पिनिङ मिल्सको शेयर सूचीकरण गर्दा स्थापित अभ्यास नै परिवर्तन गर्ने कार्यमा जुटेका नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीईओ चुडामणि चापाकाई विरूद्ध सम्पत्ति शुद्धिकरण अभियोगमा अनुसन्धान अघि बढ़ाइएको छ। तत्कालीन सानीमा लाइफ इन्सुरेन्स कम्पनीको उच्च व्यवस्थापनमा रहँदा चापागाईले नक्कली बीमा पोलिसी जारी गरेर सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा उहाँमाथि अनुसन्धान र कार्यवाही प्रक्रिया शुरू गरिएको हो। बीमा प्राधिकरणले नेप्सेका सीईओ चापागाईसहित तत्कालीन सानीमा लाइफ इन्सुरेन्सका 3 जना उच्च पदस्थ कर्मचारीलाई सम्पत्ति शुद्धिकरणको प्रयास गरेको देखिएको भन्दै स्पष्टीकरण सोधेर अनुसन्धान अघि बढ़ाएको हो। यो खबर राजधानी दैनिकमा प्रकाशित छ। निर्वाचनपछि उठला निजी क्षेत्रको मनोबल शीर्षकको खबर कारोबार दैनिकमा प्रकाशित छ। पछिल्लो 5 महिना यता मुलुकमा नयाँ लगानी ठप्प छ। अधिकांश उद्योगी व्यवसायीले नयाँ परियोजना होल्डमा राखेका छन् भने अघि बढ़िसकेका परियोजनाको गति पनि सुस्त बनेको अवस्थामा अब निर्वाचनपछि निजी क्षेत्रको मनोबल बढ़ने आशा पलाएको सम्बन्धीको प्रसंग आजको कारोबार दैनिकमा प्रकाशित छ। सेटिङको पोल खोलिएपछि रिलायन्सको शेयर होल्ड शीर्षकको खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। दुई वर्ष पुरानो वित्तीय विवरणका आधारमा बुक बिल्डिङ विधिबाट अत्यधिक महँगो मूल्यमा जारी भएको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अहिले गम्भीर नियामकीय कानूनी र बजार विवादमा मुछिएकाले अन्तत सूचीकरण रोकिएको छ। सेटिङमा प्रचलित अभ्यासलाई कुल्चिएर नेपाल स्टक एक्सचेन्जले सो कम्पनीको शेयर सूचीकरण गर्न खोजेको रहस्य खुलेपछि नेप्सेले हाललाई सूचीकरण होल्ड गरेको बताइएको छ। यो प्रसंग नेपाल समाचार पत्रमा प्रकाशित छ। युएमाथि नेपालको शानदार जीत शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौं। नेपालले आईसीसी T20 पुरूष विश्वकप क्रिकेट अन्तर्गत वार्म अप प्रतिस्पर्धामा हिजो युएलाई 7 विकेटले हराएको छ। चेन्नईमा भएको प्रतिस्पर्धामा पहिले ब्याटिङ गरेको युएले 6 विकेटको नोक्सानीमा 145 रन जोड़ेको थियो। प्रत्युत्तरमा नेपालले 17 ओभरमा 3 विकेट गुमाएर 148 रन जोड्दै शानदार जीत हात पारेको हो। नेपालले खेल सकिन 18 बल अघि नै सफलता चुमेको हो। यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं। निजी क्षेत्रबाट धनगढ़ीमा क्रिकेट मैदान बन्दै शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। सिटी अफ क्रिकेटको परिचय बनाउँदै आएको कैलालीको धनगढ़ी उपमहानगरपालिका निजी क्षेत्रको लगानीमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान धनगढ़ी ओभल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। क्रिकेट अभियन्ता सुभाष शाही र मोहन साउदको लगानीमा धनगढ़ी उपमहानगरपालिका 3 बोराडाँडीमा करिब 5 बिघा क्षेत्रफलमा निर्माणाधीन मैदानको काम अन्तिम चरणमा पुगेको हो। मैदान निर्माणको काम 8 महिना अघि शुरू गरिएको हो। हालसम्म भरान गरेर मैदान सम्याउने तथा चारैतिर तारजाली लगाउने काम सम्पन्न भइसकेको छ। मैदानको सिंचाईका लागि 360 डिग्री ड्रेनेज प्रणाली तयार पारिएको छ। सोमबारदेखि पिच निर्माणको काम पनि शुरू गरिएको छ। पहिलो चरणमा 4 पिच निर्माण शुरू गरेका छौं। पिचको शिलान्यास गर्दै लगानीकर्ता शाहीले भन्नुभयो, आगामी वैशाखसम्ममा पहिलो चरणको सबै काम सम्पन्न गरी मैदानलाई ट्रायल फेजमा ल्याउने लक्ष्य छ। धनगढ़ीको रिंग रोडसँग जोड़िएको धनगढ़ी ओभललाई 3 चरणमा निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो। यो प्रसंग कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद। दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।